सबैलाई धेरै धेरै स्वागत छ र जय मसीह छ। आफ्नो पैसाको सम्बन्धमा कसरी बुद्धिमान हुने हाम्रो अध्ययनको विषय नै यही छ। आफ्नो पैसाको सम्बन्धमा कसरी बुद्धिमान हुने, बाइबलले पैसाको बारेमा धेरै कुरा बताएको छ, थोरै होइन धेरै। येशूका प्रभु येशूका धेरैवटा प्रवचनहरू यही विषयमा थिए। प्रभु येशूले यसरी सिकाउनु भयो एकचोटि, मान्छेको हृदय उसको सम्पत्तिसित बाँधिएको हुन्छ भनेर सिकाउनु भयो। अनि त्यहाँ धेरै कुराहरू छन् बाँड्नुपर्ने। हामी पैसाको सम्बन्धमा, आफ्नो पैसाको सम्बन्धमा जुन हामीले कमाउँछौँ, हामीले प्राप्त गर्छौँ, आर्जन गर्छौँ, त्यसको सम्बन्धमा कसरी बुद्धिमान हुने भन्ने विषयमा बाइबलले धेरै बताएको छ। अनि केही बुँदाहरू चाहिँ म छोटकरीमा बाँड्छु पहिला, त्यसको अध्ययन त हामीले चाहिँ विस्तारै गर्नुपर्ने हुन्छ, तर केही बुँदाहरू पहिला। बाइबलले सिकाएको यो हो कि परमेश्वरलाई पहिलो स्थान दिएर र तपाईँको खाँचोहरूको खाँचोहरू पूरा हुनको लागि उहाँमाथि भरोसा गरेर नै तपाईँ चाहिँ पैसाको सम्बन्धमा बुद्धिमान भन्नुहुन्छ। यो त मत्ती छ अध्यायमा छ है। परमेश्वरको राज्य, परमेश्वरको धार्मिकतालाई पहिला खोजी गर र यी सबै थोक तिमीहरूलाई थपिनेछन्। कुनै कुराको निम्ति फिक्री नगर, त्यो पुरा अध्याय त्यो पछि हेरौँला। दोस्रो बुँदा चाहिँ बाइबलले सिकाउँछ कि हामी कडा परिश्रम गरेर हामी पैसाको सम्बन्धमा हामी बुद्धिमान हुन्छौँ, कडा परिश्रम गरेर। हितोपदेश छ अध्यायमा, हे अल्छे कमिला कान्छा, हामीले अध्ययन गरेका छौँ, तपाईँले पढ्नुहोस् त्यहाँ। उनीहरू उसको चाल विचार गर भनेछ, त्यसैले कडा परिश्रम गरेर। तेस्रो चाहिँ हामी इमान्दार भएर, यसको विषयमा पनि हामीलाई बाइबलले धेरै पटक सिकाउँछ, इमान्दारी व्यवहार गरेर, दुई नम्बर गरेर होइन है। अनि चौथोमा बाइबलले यो पनि सिकाउँछ, अरूहरूलाई दिन र सहायता गर्न सिकेर हामी आफ्नो पैसाको सम्बन्धमा चाहिँ बुद्धिमान बन्छ। अरूलाई दिन र सहायता गर्न सिकेर, यो पनि धेरै ठाउँमा छ। पाँचौँ नम्बरमा, सांसारिक मानिसहरूसँग अनावश्यक समय नबिताएर हामी जियौँ भने पनि हामी पैसाको सम्बन्धमा बुद्धिमान हुन्छ। उडाव पुत्रलाई याद गर्नुहोस् त, के गर्यो, थुप्रै सम्पत्ति पाएको थियो कान्छो छोराले आफ्नो हिस्सामा, तर उसले चाहिँ उडाइदियो, खराब सङ्गत, त्यो खत्तम भयो। नम्बर छमा चाहिँ, ऋण लिनलाई होसियार भयो भने हामी पैसाको सम्बन्धमा हामी बुद्धिमान हुन्छ, ऋण लिनलाई एकदम होसियार हुनुपर्छ। नम्बर सातमा, असल सल्लाह तपाईँले खोज्नु भयो भने पैसाको सम्बन्धमा त्यस विषयमा तपाईँ बुद्धिमान भन्नुहुन्छ, असल सल्लाह दिन सक्ने व्यक्तिहरू हुन्छ, खोज्नुपर्छ त्यो, अनि त्यो पाउनुभयो भने पैसाको सम्बन्धमा बुद्धिमान हुन्छ, त्यो पनि हेरौँला। अनि आठ नम्बरमा चाहिँ, आर्थिक कुरामा अविश्वासीहरूसँग एउटै जुवामा तपाईँ बाँधिनु भएन भने पैसाको सम्बन्धमा तपाईँ बुद्धिमान भन्नुहुन्छ। अविश्वासीहरूसँग चाहिँ आर्थिक कुरामा चाहिँ एउटै जुवामा साझेदार बन्नु हुँदैन, बाइबलले सिकाउँछ। नौ नम्बरमा चाहिँ, आफूसँग भएको कुरामा सन्तोष गरेर पनि हामी चाहिँ आर्थिक कुरामा बुद्धिमान हुन्छ। अब यो नौवटा बाँडे, यो चाहिँ पछिको लागि, तर आज चाहिँ नम्बर एक कुरा बाँड्न लागिरहेछ, जुन चाहिँ मैले बाँडेको छ नि, त्यो चाहिँ कुन चाहिँ होला, यसो विचार गर्नुहोस् त, कुन चाहिँ छुट्या चाहिँ एकदम महत्त्वपूर्ण भाग हाम्रो आफ्नो पैसाको सम्बन्धमा हामी कसरी बुद्धिमान हुने, त्यो चाहिँ हो प्रभुको कामको लागि दिएर। त्यो त संसारले बुझ्दै बुझ्दैन, तर विश्वासीले चाहिँ यो बुझ्न सक्छ, प्रभुको कामको लागि दिएर चाहिँ आफ्नो पैसाको सम्बन्धमा एउटा विश्वासी बुद्धिमान भन्छ। अब यस विषयमा अध्ययन गर्न हामी अगाडि बढ्न अगाडि तपाईँले चाहिँ नि यसो घर गएर आज सके तपाईँले दुईटा अध्यायहरू पढ्नुहोस्, जसको अध्ययन अहिले डिटेलमा गर्न हामीले सक्दैनौँ तर पढ्नुहोस्, अलिअलि हेरौँला अहिले। त्यो चाहिँ कुन चाहिँ अध्याय भने दोस्रो कोरिन्थी 8 अध्याय र दोस्रो कोरिन्थीको 9 अध्याय। त्यहाँ चाहिँ हामी नयाँ नियमका विश्वासीहरूलाई दिने सम्बन्धमा हामीलाई मार्गदर्शन दिनुभएको छ, कसरी गर्ने त्यो काम, प्रभुको कामको लागि दिने। जस्तै अघि हामीले संकलन गर्यौँ, प्रभुलाई हामी आराधना गर्यौँ दिएर, कुन सोचाइले, कुन समझले, कुन तरिकाले, कुन आधारमा हामीले गर्नुपर्छ त्यहाँ बताएको छ। तर यसमा होइन दर्जनवटा भन्दा बढी हामीलाई सिद्धान्तहरू दिएको छ यो दुईटा अध्यायमा। दोस्रो कोरिन्थी 8 अध्यायमा जाउँ है, प्रभुको कामको निम्ति दिनलाई नम्बर एकमा चाहिँ प्रभु येशु ख्रिस्ट स्वयं नै हाम्रो नमुना हुनुहुन्छ। यो पहिलो बुदा होइन, यो 67 हेर्ने क्रममा प्रभु येशु ख्रिस्ट स्वयं हाम्रो नमुना कसरी हुनुहुन्छ। दोस्रो कोरिन्थी 8:9 पदमा किनकि तिमीहरू हाम्रा प्रभु येशु ख्रिस्टको अनुग्रह जान्दछौ, उहाँको गरिबीद्वारा तिमीहरू धनवान हो भनेर उहाँ धनवान भएर पनि तिमीहरूका निम्ति गरिब हुनुभयो। नम्बर दुईमा चाहिँ दिने काम चाहिँ तपाईँको हृदयको भरपूरीबाट हुनुपर्छ। जब बाल्टिनमा पानी भर्दै हुनुहुन्छ अनि त्यो बाल्टिन भरिएपछि त्यसले दिन थाल्छ, एउटा विश्वासीको हृदय भरिभराउ भएर जब यो चुलिने बेला आउँछ त्यसरी दिनुपर्छ भन्ने सिद्धान्त पनि छ। दिने काम चाहिँ वास्तवमा परमेश्वरले नै हामीलाई भर्नु भएर हो। अनि अर्को कुरा, यो दिने काम चाहिँ यसरी चाहिँ हुँदैन भनेको छ। यो दोस्रो कोरिन्थी 9:7 जुन अघि पढिएको थियो यो चाहिँ दिनै पर्यो भनेर चाहिँ होइन भनेको छ, त्यसरी दिनु हुँदैन। दोस्रो कोरिन्थी 9:7 हरेकले आफ्नो हृदयमा जस्तो संकल्प गर्छ त्यस्तै देओस्, चित्त दुखाउँदै होइन, न त कर्म परेर नै, किनभने हर्ष साथ दिनेलाई परमेश्वरले प्रेम गर्नुहुन्छ। अनि अर्को कुरा, यो दिने काम, प्रभुको लागि दिने काम चाहिँ कहाँबाट सुरु हुन्छ भने जब तपाईँले आफैलाई है, तपाईँको पैसाको कुरा छोडिदिनुहोस्, तपाईँ आफैलाई है, कुन चाहिँ ठुलो तपाईँको पैसा कि तपाईँ, तपाईँले आफैलाई चाहिँ जब परमेश्वरलाई सुम्पनुहुन्छ, दिनुहुन्छ। यो चाहिँ दोस्रो कोरिन्थी 8:3-5 छ, हेर्नुहोस् त 8:3-5, किनकि म गवाही दिन्छु आफ्नो क्षमता अनुसार क्षमता भन्दा पनि बढी दिनलाई उनीहरू आफै आफ इच्छुक भए। यो दान ग्रहण गर्नुहोस् र पवित्र जनहरूको सेवा गर्ने काममा सहभागी हुनुहोस् भन्दै उनीहरूले हामीलाई साह्रै आग्रह गरी गरी बिन्ती गरे। हामीले जस्तो आशा गरेका थियौँ त्यस्तो मात्र होइन, तर पहिले उनीहरूले आफैलाई प्रभुलाई दिइहाले, त्यसपछि परमेश्वरको इच्छाद्वारा हामीलाई दिए। आफैलाई प्रभुलाई तपाईँले दिनुभएपछि तपाईँले साँच्चै प्रभुलाई दिने काम सुरु हुन्छ। अनि यो दिने काम चाहिँ अनुग्रहको दान हो भनेछ, यो चाहिँ 8:7 छ। यसकारण जसरी तिमीहरू हरेक कुरामा, विश्वासमा, वचनमा, ज्ञानमा, सबै प्रकारका यत्नमा र हामीतर्फको आफ्नो प्रेममा प्रशस्त छौ, उसै नै यस अनुग्रहमा पनि तिमीहरू प्रशस्त हौ। यो दिने काम, अर्को कुरा चाहिँ यो चाहिँ तपाईँको हृदय जब प्रेमले भरिएको छ तब त्यसको प्रतिफल हो यो। तपाईँले कसैलाई कुनै कुरा दिनुहुन्छ किन दिनुहुन्छ, उसलाई माया गरेको, उसलाई प्रेम गरेकोले। अनि त्यसैले 8:8 लेखेको छ, यो कुरा म यो कुरा आज्ञाको रूपमा भन्दिनँ है, यो दिने काम, तर अरूहरूको उत्साहद्वारा तिमीहरूको प्रेमको चोखोपना पनि जाँच्नका निम्ति भन्दछु। विश्वासीको प्रेम यसबाट प्रकट हुन्छ, कतिको प्रेम गर्छ प्रभुलाई। अर्को कुरा चाहिँ यो दिने काम चाहिँ स्वेच्छामा हुनुपर्छ, स्वेच्छामा कर्परले होइन भनिसके, तर स्वेच्छामा भन्ने कुरा 8:11-12 पदमा उल्लेख छ। तर अब यो काम गरिसिद्ध्यायो र जसरी इच्छा गर्नमा तयारीपना थियो उसरी नै यो काम पनि तिमीहरूको सम्पत्तिद्वारा पूरा गरियोस्। किनकि मन तयार छ भने मानिससँग जे छैन त्यस अनुसार होइन, तर उसँग जे छ त्यस अनुसार दान ग्रहण हुन्छ स्वेच्छापूर्वक भनेछ। अनि अरू सिद्धान्तहरू पनि छन् है जुन अरू खण्डमा हेर्न सकिन्छ। यो चाहिँ नियमित रूपमा र एउटा प्रणालीबद्ध तरिकाले यसरी दिनुपर्छ भनेर, र अर्को कुरा जुन हेर्नेछौ प्रभु इच्छामा आज दिने कामलाई चाहिँ परमेश्वरले इनाम दिनुहुन्छ। धेरैचोटि उल्लेख छ दिने कामलाई परमेश्वरले इनाम दिनुहुन्छ। अनि अर्को कुरा चाहिँ अन्तमा ज्यादै महत्वपूर्ण, दिने काम चाहिँ खास के हो भने परमेश्वरको आराधना गर्ने। एउटा क्लब चलाएको जस्तो होइन, क्लबमा त कसैको आराधना गरिँदैन है। यो चाहिँ हाम्रो परमेश्वरलाई आराधना हो, हे परमेश्वर म तपाईँको हो, यो सास पनि मेरो होइन, यो शरीर मेरो होइन तपाईँको हो, तपाईँले मलाई जुन काम गर्न दिनुभयो, पैसा दिनुभयो, आज यो हप्ता मलाई आमदानी दिनुभयो, तपाईँले नदिनेको भएको भए मैले कहाँबाट पाउँथे। अनि त्यसैले उहाँलाई पुज्ने काम हो जब त्यसको भागबाट हामी उहाँलाई दिन्छौँ। अब यो अध्ययन चाहिँ हामी बिस्तारै लानेछौँ, यो परिचय मात्र हो मैले अहिले बाँडेको चाहिँ। अनि म कहाँबाट सुरु गर्नेछु भने पुरानो नियमका विश्वासीहरूले कसरी दिन्थे त्यहाँबाट सुरु गर्नेछौँ। किन पुरानो नियम हेर्ने, हामी त नयाँ नियमको विश्वासी र होइन, पुरानो नियम किन हामीलाई दिएको छ भने हामीलाई शिक्षाको निम्ति भनिएको छ। त्यसैले पुरानो नियमको विश्वासीहरूले कसरी दिन्थे, उनीहरूले दिने कामको बारेमा चाहिँ हामीलाई एउटा खण्डले निकै मद्दत गर्छ। विभिन्न ठाउँमा जानेछौँ, तर मलाकी 3:8-11 पदहरूमा पढ्नेछौँ। पुरानो नियम को अन्तिम पुस्तक मलाकीको 3:8-11 पदहरू पढ्नेछौँ। यहाँ चाहिँ एउटा शब्द हेरौँ, पहिला पुरै नपढे खण्ड एकजना अलिक पछि पढ्नेछौँ, तर एउटा शब्द है त्यो चाहिँ मलाकी 3:8 पदमा हेर्नेछ। यो चाहिँ इजरायलीहरूलाई मलाकी अगमवक्ताले परमेश्वर तर्फबाट यसरी भनिरहेको छ, मलाकी 3:8, के मानिसले परमेश्वरलाई लुट्छ, लुट्नु है चोर्नु लुट्छ, र तैपनि तिमीहरूले मलाई लुटेका छौ, तर तिमीहरू भन्छौ कुन कुरामा हामीले तपाईँलाई लुटेका छौ। यहुदीहरूले भन्दै थिए, जवाफ आयो परमेश्वरको 10 अंशहरू र भेटीहरूमा। अब एउटा शब्द छ यहाँ 10 अंश, छोटकरीमा चाहिँ दशांश भन्ने चलन छ, तर हाम्रो अनुवादकै यो शब्द प्रयोग गरौँ 10 अंश। यसको माने पहिला अध्ययन गरौँ है, पुरानो नियमको विश्वासीहरूलाई हेर्दैछ हामीले है। 10 अंश जसको माने चाहिँ के हो भने आफ्नो आमदानीको 10 भागको 1 भाग 10% लाई चाहिँ परमेश्वरलाई दिने कुरालाई जनाउँछ। अनि परमेश्वरलाई आदर गर्ने उद्देश्यले हो, र परमेश्वरलाई आदर गर्ने र यस संसारमा उहाँको कामलाई टेवा पुर्याउने एउटा तरिका हो। पहिलादेखि नै उहाँलाई आदर गर्न इजरायलीहरूले 10 अंश दिन्थे, र उहाँको काम थियो इजरायलीहरूको बीचमा, अनि त्यो काम गर्नलाई पनि उनीहरूले यो गर्थे। अनि अब परमेश्वरले यसमाथि आशिष दिन्छु भन्ने प्रतिज्ञा चाहिँ गर्नुभएको छ। एकचोटि पढिहालौँ यहाँ 10 पदमा हेर्नुहोस् त, सबै 10 अंशहरू भण्डार घरभित्र ल्याओ, इजरायलीहरूलाई आज्ञा गरियो, र मेरो भवनमा भोजन रहोस्। अनि अब यसो गरेर मलाई जाँचेर हेर, तिमीहरूका निम्ति स्वर्गका झ्यालहरू खोलेर म तिमीहरूमाथि ठाउँ नै नहुने गरी आशिष वर्षाउँछु कि वर्षाउँदिन, सेनाहरूको परमप्रभु भन्नुहुन्छ। अनि म तिमीहरूका निम्ति खाइदिनेलाई हप्काउनेछु र त्यसले तिमीहरूको जमिनको फल नाश गर्ने छैन, न त बारीमा तिमीहरूको दाखको बोटले समय नपुग्दै आफ्नो फल झार्नेछ, सेनाहरूको परमप्रभु भन्नुहुन्छ। यस्तो प्रतिज्ञा दिएको हामी पाउँछौ। अनि पहिले र अहिले पनि है कयौं विश्वासीहरूले पत्ता लगाएको अनुभव गरेको कुरा के भने, आफ्नो आमदानी जति हुन्छ नि त्यसको सयमा सय भाग नै आफूले प्रयोग गर्नुभन्दा प्रयोग गर्नु खोज्नुभन्दा बरु सट्टामा त्यसको 90% अथवा 80% अथवा इत्यादिमा जिउँदा नै बढी उत्तम हुँदो रहेछ भनेर पत्ता लगाएका छन्। अब हामी यसको विषयमा अध्ययन गरौँ। पहिला चाहिँ दशौं अंश भन्ने बारेमा चाहिँ पहिला कुरा के जान्नुपर्छ भने यो दशौं अंशको अभ्यास चाहिँ मोसा को व्यवस्था भन्दा पनि पहिलेको कुरा हो। अब यो चाहिँ जान्नुपर्छ तपाईँले, यो दशौं अंश दिने चलन कहिलेदेखि आयो? अब मूसाको समयदेखि हो कि व्यवस्थाको समयदेखि हो कि? होइन, त्योभन्दा अगाडि नै अब्राहमले नै दशौं अंश दिएको हामी पाउँछौ। उनै पहिलो व्यक्तिको रूपमा उल्लेख छ उत्पत्ति 14 अध्यायमा पल्टाउनुहोस् मसँग। प्रभु आउनुभन्दा पनि 2000 वर्ष अगाडिको कुरा, आजभन्दा त 4000 वर्ष अगाडिको कुरा हामी पढ्दैछौ। अब्राहम इजरायल हिब्रूहरूको पुर्खा, पहिलो पुर्खा, उत्पत्ति 14:18-20 पदमा उत्पत्ति 14:18-20 पदमा हामी पढ्नेछौ। तब सालेमका राजा मेलकिसेदेक रोटी र दाखमध्ये लिएर आए, अनि तिनी सर्वोच्च परमेश्वरका पुजारी थिए। मेलकिसेदेक आएको छ, ऊ चाहिँ जीवित परमेश्वरको पुजारी हो। अब्राहम त्यही बेलामा जिइरहेको छ। 19 पद, अनि तिनले भनेको मेलकिसेदेकले उनलाई भनेको अब्राहमलाई आशीर्वाद दिएर भने, स्वर्ग र पृथ्वीका मालिक सर्वोच्च परमेश्वरको तर्फबाट अब्राहम धन्यका हुन्, अनि सर्वोच्च परमेश्वर धन्यका हुन् जसले तपाईँका शत्रुहरूलाई तपाईँको हातमा सुम्पिदिनु भयो। त्यहाँ घमासान युद्ध भएको थियो, अब्राहम विजय भएर निस्केको थियो। उसको सानो होइन 300-400 जनाको समूहले 5 राजालाई परास्त गरेको थियो, अचम्म घटना। बीस पद, अब अनि सर्वोच्च परमेश्वर धन्यको हुन् जसले तपाईँका शत्रुहरूलाई तपाईँको हातमा सुम्पिदिनु भयो। अनि अब अब्राहमले के गर्छ हेर्नुहोस् है, अब्राहमले तिनलाई भनेको मेलकिसेदेक परमेश्वरको पुजारीलाई सबै थोकहरूको दशौं अंश दिए। देख्नुभयो है, अब्राहम भनेको त मूसाभन्दा 400 वर्ष अगाडि हो, यहाँ अब्राहमले दशौं अंश दिइरहेको छ। त्यसैले स्पष्ट होस् तपाईँहरूलाई, दशौं अंशको अभ्यास चाहिँ मूसाको व्यवस्था भन्दा पहिलेदेखिको हो। अब्राहमले किन दशौं अंश दिए? उनले व्यवस्था पालन गर्नलाई भनेर होइन, व्यवस्था त थिएन त्यो बेलामा। उनले दशौं अंश किन दिए भने परमेश्वरको प्रतिनिधि त्यहाँ थियो, ऊ चाहिँ राजा पनि थियो, मेलकिसेदेक सालेमको राजा, ऊ पुजारी पनि थियो, अनि उसले चाहिँ परमेश्वरलाई आदर गर्नलाई है परमेश्वरको पुजारी मेलकिसेदेकद्वारा चाहिँ उसले परमेश्वरलाई दशौं अंश दियो। अनि यो कुरा चाहिँ अब्राहमको नाति याकुबको जीवनमा पनि पाउँछौ। उत्पत्ति 28 अध्यायमा अब पल्टाउनुहोस् मसँग, उत्पत्ति 28 अध्याय, उत्पत्ति 28 अध्याय र 20-22 पदहरूमा, अनि 20 पदमा हामी पाउँछौ। अनि याकुबले यसो भन्दै एउटा भाकल गरे, परमेश्वर मेरो साथमा रहनुभयो र म गइरहेको यस बाटोमा मेरो रक्षा गर्नुभयो भने, अनि मलाई खानका निम्ति रोटी र लाउनका निम्ति वस्त्र दिनुभयो भने, र म मेरो बाबुको घरमा कुशलतापूर्वक फर्केर आए भने, परमप्रभु मेरा परमेश्वर हुनुहुनेछ, अनि यो ढुङ्गा जसलाई मैले खाँबो चाहिँ खडा गरेको छु परमेश्वरको घर भनिनेछ, अनि तपाईँले मलाई जे दिनुहुन्छ ती सबैको दशौं भाग म निश्चय तपाईँलाई दिनेछु भनेर याकुबले परमेश्वरसँग भन्दैछन्। यसरी याकुबले पनि दशौं अंश दिने अभ्यासलाई चाहिँ निरन्तरता दिँदैछन् यहाँ। त्यसैले हामीले के पाउँछौ, दशौं अंश दिने अभ्यास चाहिँ व्यवस्थाबाट सुरु भएको होइन, यो चाहिँ परमेश्वरको जनहरूले सुरुदेखि नै बुझ्दै आएको सिद्धान्त रहेछ। नम्बर एक बुझ्दा यो हो। अब नम्बर दुईमा जाउँ, मूसाको समयमा त व्यवस्था आयो, अब चाहिँ हामी के हेर्न चाहन्छौँ भने व्यवस्था अन्तर्गत दशौं अंश दिने अभ्यास हुन्थ्यो। मूसाको व्यवस्था अन्तर्गत त्यहाँ वास्तवमा दोहोरो दशौं अंश हुन्थ्यो। इजरायलीहरूले यसको मतलब इजरायलीहरूले आफ्नो सबै आमदानीको 10% दिनु पर्थ्यो। गन्ती 18 अध्यायमा पल्टाउँदा गन्ती 18:24 हामी पढ्नेछौँ। यहाँ लेखिएको छ, तर इजरायलीहरूका दशौं अंशहरू जो तिनीहरूले परमप्रभुका निम्ति माथि उचाल्ने भेटीको रूपमा चढाउँछन् मैले लेबीहरूलाई पैतृक सम्पत्तिको रूपमा दिएको छु। यसैले मैले उनीहरूलाई भनेको छु, इजरायलीहरूको बीचमा उनीहरूले कुनै पैतृक सम्पत्ति पाउने छैनन्। 25 पद, तब परमप्रभुले मूसालाई यसो भन्नुभयो, अनि लेबीहरूसँग कुरा गर र उनीहरूलाई भन, जब तिमीहरूले इजरायलीहरूबाट दशौं अंशहरू लिन्छौ जो मैले तिनीहरूबाट तिमीहरूलाई तिमीहरूको पैतृक सम्पत्तिको रूपमा दिएको छु, तब तिमीहरूले त्यसबाट परमप्रभुको उचाल्ने भेटी अर्थात दशौं अंशको दशौं अंश चढाओ। 27 पद, अनि तिमीहरूको यो उचाल्ने भेटी चाहिँ तिमीहरूका निम्ति मानव खलाबाटको अन्न र दाहको कोलबाटको भरपूरी चाहिँ ठहरिनेछ। 28 पद, यसरी तिमीहरूले पनि इजरायलीहरूबाट पाएका तिमीहरूका सबै दशौं अंशहरूबाट परमप्रभुको उचाल्ने भेटी चढाओ, अनि तिमीहरूले त्यसबाट परमप्रभुको उचाल्ने भेटी पुजारी हारूनलाई देऊ। अब यहाँ के पाउँछ भने इजरायलीहरूको बीचमा यो दशौं अंशको प्रणाली चाहिँ एउटा आयकरको प्रणाली जस्तै थियो है। हाम्रो देशमा पनि छ, आयकर तिर्नुपर्छ हामीले है। अनि यो कस्तो थियो भने इजरायलीहरूलाई मिश्र देशबाट निकाल्नु भएर एउटा देश डक्कै दिनुभयो उनीहरूलाई, उनीहरूले कमाएको होइन, आर्जन गरे पनि होइन है। अनि त्यो भूभाग जब 12 कुललाई भाग गरियो, त्यहाँ एउटा कुल लेबीको कुललाई चाहिँ कुनै पनि पैतृक सम्पत्ति दिएन, यही उल्लेख छ। अनि के हुन्थ्यो भने सबै अरू याद गर्नुहोस् है, 12 कुल थियो तर युसुफबाट 2 कुल भयो, त्यसैले 13 कुल भए चाहिँ इजरायलमा है। त्यसैले लेबी एकातिर छ, 12 कुल उतातिर छ, अनि 12 कुलले चाहिँ आफ्नो आमदानीबाट 10% दशौं अंश चाहिँ कसलाई दिन्थ्यो भने लेबीहरूलाई दिन्थ्यो। लेबीहरूको चाहिँ कुनै जग्गा जमिन छैन है। अनि लेबीहरूले आफूले पाएको 10% फेरि हारुन र उसका छोराहरूलाई दिन्थ्यो जो चाहिँ पुजारीहरू हुन्। अनि हारुनहरू र लेबीहरू मिलेर चाहिँ इजरायलमा उनीहरूले पुजारीको काम, त्यो भेट हुने पालको काम, शिक्षकहरूको काम, न्याय गर्ने काम, सबै काम उनीहरूलाई सुम्पिएको थियो। अनि यो एउटा आयकरको प्रणाली थियो। दोस्रो त यो चाहिँ एक किसिमले इजरायलीहरूले चाहिँ आर्जन नगरेको त्यो जग्गा भनौँ न मा भाडा तिरे जस्तो थियो है। इजरायलीहरूले त्यसैले उनीहरूले त्यो दिनु पर्थ्यो परमेश्वरलाई है। उनीहरूले सित्तैमा पाएको त्यो भूभाग थियो, प्रतिज्ञाको देश है। अनि त्यसैले सबै आमदानीको दशौं अंश उनीहरूले दिनु पर्थ्यो भन्ने हेरे। साथै के पनि छ भने इजरायलीहरूले वर्ष वर्षमा अर्थात वार्षिक चाडहरू हुन्थ्यो इजरायलको, त्यो वार्षिक चाडहरूमा भेटीहरू ल्याउनु पर्थ्यो, अनि त्यसलाई चाहिँ दोस्रो वा चाडको दशौं अंश पनि भनिन्थ्यो। बुझ्नुहुन्छ है, यहाँ त दोहोरो दशमलव चलिरहेछ इजरायलमा. व्यवस्था चौध अध्यायमा जानुहोस् त, व्यवस्था चौध अध्यायमा, व्यवस्था चौध अध्याय अनि बाइसदेखि हामी पढ्नेछौ. वर्ष पिच्छे खेतबारीले उब्जाएको तिम्रो बिउको सबै उब्जनीबाट तिमीले निश्चय नै दशौं अंश दिन. तिम्रो अन्नको, तिम्रो दाख रसको र तिम्रो तेलको दशौं अंश, साथै तिम्रा गाई वस्तुहरूका र तिम्रा भेडा बाख्राहरूका पहिले जन्मेकाहरू तिमीले त्यस ठाउँमा परमप्रभु आफ्नो परमेश्वरको सामु खानु, जुन ठाउँ उहाँले त्यहाँ आफ्नो नाम राख्नको निम्ति चाहनु चुन्नुहुनेछ. फलस्वरूप तिमीले परमप्रभु आफ्ना परमेश्वरको सधैँभरि डर मान्न सिक. चौबिस पद, तर जुन ठाउँ परमप्रभु तिम्रो परमेश्वरले त्यहाँ आफ्नो नाम राख्नलाई चुन्नुहुन्छ, अनि पछि गएर त्यो चाहिँ यरुसलेम हो जहाँ परमेश्वरको मन्दिर स्थापना भयो, त्यो तिमीबाट धेरै टाढा भएकाले तिम्रा निम्ति त्यो बाटो साह्रै लामो छ भने, परमेश्वर एकदम व्यवहारिक हुनुहुन्छ, र तिमीले त्यो दशौं अंश बोकेर लैजान सक्दैनौ भने, जब परमप्रभु तिम्रा परमेश्वरले तिमीलाई आशिष दिनुहुन्छ के गर्ने त, पच्चिस पद, तब तिमीले त्यसलाई पैसामा साट्नु है, सबै बोकेर ल्याउन त गाह्रो पर्ला तिमीलाई, पैसामा परिणत गर्नु सुनसादीमा त्यो बेलामा, र त्यो पैसा आफ्नो हातमा बाँधेर त्यही ठाउँमा जानु यरुसलेम जो परमप्रभु तिम्रा परमेश्वरले चुन्नुहुनेछ. त्यसैले यो वार्षिक चाडहरूमा है, अनि हामीलाई थाहा छ इजरायलीहरूको पुरुषहरू त त्यो सातवटा मध्ये तीनवटा चाडमा त उपस्थित हुनै पर्थ्यो है, अनि उनीहरू कहिले पनि रित्तो हात आउनु हुँदैन थियो भनेको छ परमेश्वरको सामु. साथै अब त्यो बाहेक अझ उनीहरूले दिनलाई कति सिकाउनु भएको परमेश्वरले, साथै तिनीहरूले गरिबहरूलाई पनि दिनु पर्थ्यो. अनि कतिले हिसाब निकालेछन्, कति दिन्थ्यो त इजरायलीहरूले, कति कोही कोहीको हिसाब अनुसार चाहिँ तीन वर्षको अवधिभित्र हिसाब गर्यो भने एउटा इजरायलीले आफ्नो आमदानीको लगभग 22% दिन्थ्यो. अनि साथै अझ स्वच्छ दानहरू पनि, स्वच्छ दान त्योभन्दा बढी छुट्टै. अब छ नि हामी यो पुरानो नियम अध्ययन गर्दैछौँ, हामी नयाँ नियममा छौँ, अनि त्यो भिन्नता हामीले अलिअलि बुझ्दैछौँ. तर हेरौँ न, हामीलाई परमेश्वरले पुरानो नियमका विश्वासीहरूलाई मैले यसरी सिकाएँ, यसरी गराए भनेर भन्दै हुनुहुन्छ. त्यसो भए हेरौँ त्यो मलाकी तीन अध्यायको 8-12 पदलाई, त्यहाँबाट चाहिँ अब अलिकति त्यो खण्डलाई निहालेर हेऱ्यो भने अझ राम्रोसँग बुझ्नेछौँ यो दिने सम्बन्धमा. फेरि फर्कौ पुरानो नियमको अन्तिम पुस्तक मलाकी 3:8-12 आठ पदबाट, के मानिसले परमेश्वरलाई लुट्छ, के अरे, के मानिसले परमेश्वरलाई लुट्छ र तैपनि तिमीहरूले मलाई लुटेका छौ, तर तिमीहरू भन्छौ कुन कुरामा हामीले तपाईँलाई लुटेका छौ, दशौं अंशहरू र भेटीहरूमा. तिमीहरू श्रापले श्रापित भएका छौ किनकि तिमीहरूले मलाई लुटेका छौ. यस सम्पूर्ण जातिले नै, यहुदीहरूलाई भन्दैछ, दश पद, सबै दशौं अंशहरू भण्डार घरभित्र ल्याओ र मेरो भवनमा भोजन रहोस्. त्यो पुजारीहरू लेवीहरूलाई टेवा पुर्याउनु पर्थ्यो. अनि अब यसो गरेर मलाई जाँचेर हेर, परमेश्वर भन्नुहुन्छ, तिमीहरूका निम्ति स्वर्गका झ्यालहरू खोलेर म तिमीहरूमाथि ठाउँ नै नहुने गरी आशिष बर्साउँछु कि बर्साउँदिन, सेनाहरूको परमप्रभु भन्नुहुन्छ. अनि म तिमीहरूका निम्ति खाइदिनेलाई हप्काउनेछु र त्यसले तिमीहरूको जमिनको फल नाश गर्ने छैन, न त बारीमा तिमीहरूको दाको बोटले समय नपुग्दै आफ्नो फल झार्नेछ, सेनाहरूको परमप्रभु भन्नुहुन्छ. अनि सबै जातिहरूले तिमीहरूलाई धन्यका भन्नेछन्, सबै अन्य जातिहरूले इजरायललाई तिमीहरू धन्यका भन्नेछन्, किनभने तिमीहरू एउटा प्रसन्न तुल्याउने देश हुनेछौ, सेनाहरूको परमप्रभु भन्नुहुन्छ. पहिलो कुरा यसमा, परमेश्वर भन्नुहुन्छ दशौं अंशलाई आफूलाई चाहिँ आफ्नै निम्ति राख्नेहरूले चाहिँ उहाँलाई लुटेका हुन्. किन त्यसो भन्नुभएको, यसको कारण के थियो भने मूसाको व्यवस्था अन्तर्गत चाहिँ परमेश्वरले दशौं अंश दिनुपर्छ भन्ने आज्ञा दिनुभएको थियो, र त्यो दशौं अंशमाथि चाहिँ परमेश्वरकै स्वामित्व हुन्थ्यो, त्यो परमेश्वरकै थियो। त्यसैले अब परमेश्वरकै कुरा परमेश्वरले नदिँदाखेरि त उहाँबाट लुटेको भयो, बुझ्नुभयो। पुरानो नियमकै दशौं अंश अब नयाँ नियमको विश्वासीले दिनुपर्छ भनेर भनेको छ, होइन? अब कोही कोही विश्वासीहरू, कति विश्वासीहरूले चाहिँ पुरानो नियमकै दशौं अंश चाहिँ विश्वासीले दिनुपर्छ भनेर सिकाउँछन्, तर नयाँ नियमभरि हेर्नुभयो भने दशौं अंशको आज्ञा छैन। तपाईँ हेर्नुहोस् मत्तीदेखि प्रकाशसम्म है छैन, तर दिने विषयमा चाहिँ धेरै नै सिकाएको छ, धेरै कुराहरू। अब अनि पुरानो नियम त हामीसँग छँदैछ, त्यसबाट हामीले सिद्धान्तहरू सिक्नु परेको छ। अब एउटा विश्वासीले दशौं अंशको बारेमा नयाँ नियमको विश्वासीको लागि जेसुकै विश्वास गरे पनि एउटा कुरा चाहिँ निश्चित छ कि मण्डलीमा है, अब चाहिँ पुरानो नियममा होइन, यरुसलेमको मन्दिरमा होइन, यहाँ मण्डलीमा जहाँ जहाँ स्थानीय मण्डलीहरू छन् त्यहाँ चाहिँ एउटा विश्वासीको आर्थिक जिम्मेवारी चाहिँ हुन्छ, धेरै आर्थिक जिम्मेवारी हुन्छ र तिनलाई पूरा गर्न यदि हामी विफल हुन्छ भने त्यो पनि एक हिसाबले परमेश्वरलाई लुटेको जस्तो हो, व्यवस्था अनुसार त होइन तर हाम्रो जिम्मेवारी पूरा नगरेकोले, त्यो बुझ्नुहुन्छ हामी हेर्दै जामिया है। दोस्रो कुरा चाहिँ परमेश्वरले दशौं अंश दिनेहरूलाई आशिष दिने प्रतिज्ञा गर्नुभएको हामीले हेरौँ, यहाँ स्वर्गको झ्यालहरू खोलिदिन्छ रे। विश्वासीले परमेश्वरलाई नदिइकन आफ्नो आमदानीको 100% जिउन खोज्नुभन्दा दशौं अंशहरू दिएर है, अनि अहिले चाहिँ म यो दशौं अंश नै शब्द प्रयोग गर्छु, यो हामीले बुझेका छौँ कि नयाँ नियममा दशौं अंश आज्ञा नदिए पनि है, तर के भने चाहिँ हामीलाई चाहिँ दिने कुरा चाहिँ सिकाएको छ। त्यसैले अहिले चाहिँ अनि के चाहिँ हामीले बुझ्छौँ भने वास्तवमा एउटा नयाँ नियमको विश्वासी चाहिँ दशौं अंशबाट सुरु गर्ने है, त्यहाँबाट सुरु गर्ने है। अनि त्यसैले अहिले चाहिँ दशौं अंश मात्र भन्ने शब्द प्रयोग गर्छ है सजिलोको लागि। त्यसैले आफ्नो पुरै आमदानीमा जिउन खोज्नुभन्दा बरु दशौं अंशहरू दिएर र आफूसँग जति बाँकी हुन्छ त्यसको बाँकी भएकोमा जिउँदा नै उसले आफ्नो जीवन व्यवहार बढी उत्तम भएको पाउनेछ, परमेश्वरको प्रतिज्ञा। यो बढी किन उत्तम छ, किनभने है स्वर्ग झ्यालहरू भन्यो के हो, यो त परमेश्वरको आशिष भनेको। अब सोच्नुहोस् है तपाईँको जीवन कुन चाहिँ राम्रो होला, परमेश्वरको आशिष सहित जिउनु राम्रो हो कि परमेश्वरको आशिष बिना जिउँदा राम्रो, तपाईँले जवाब दिन सक्नुहुन्छ होला है। अनि साथै उहाँले भन्नुभएको छ, के भन्नुभयो यो पुरानो नियमको यहुदीहरूलाई, म तिमीहरूका निम्ति खाइदिनेलाई हप्काउने छु रे। यसको माने चाहिँ के भने हाम्रो पैसा लुटिन सक्ने त्यस्ता कुराहरू हुन्छ, हामीलाई थाहा हुँदैन तर हाम्रो पैसा खत्तम हुन सक्ने अनेक कुराहरू हुन्छन् अनि ती कुराहरू हुनदेखि उहाँले रोक्नुहुन्छ भनेछ, परमेश्वरले सबै कुरा जान्नुहुन्छ। त्यसको माने यही हो, यसको माने चाहिँ दशौं अंश दिनेहरूलाई अब कहिले नै सङ्घर्ष आइपर्ने छैन भने चाहिँ होइन, उनीहरूको छाना कहिले पनि चुनिँदैन भने पनि होइन, अथवा उनीहरूको माल सामान कहिले टुटफुट हुँदैन यो दशौं अंश दिनेहरूको त्यो पनि भने होइन, उनीहरूको बालबच्चा कहिल्यै बिरामी हुँदैन त्यो भने पनि होइन। तर यसको माने चाहिँ के हो भने त्यहाँ अरू थुप्रै कुराहरू हुन सक्थे जुन चाहिँ परमेश्वरले हुन दिनुहुन्न परमेश्वरको आशिष कारण है। अनि यो खण्डबाट हामीले सिक्ने अर्को कुरा, दशौं अंशहरू परमेश्वरको भण्डार घरभित्र ल्याइनुपर्छ भन्ने पनि सिक्छौँ। अब पुरानो नियममा भण्डार घर भनेको त यरुसलेममा भएको मन्दिर थियो, आज बाइबलमा मण्डलीलाई परमेश्वरको घर भनेको छ। पहिलो तिमोथी 3:15 कुनै बेला हेर्नुहोस्, जीवित परमेश्वरको मण्डली परमेश्वरको घर हो, सत्यको खाँबो र जग हो भनेछ। अनि सबभन्दा सुरुको मण्डलीहरूका विश्वासीहरूले आफ्ना दानहरू जब ल्याउँथे तिनीहरूलाई चाहिँ त्यहाँ प्रेरितहरू जो अगुवाहरू थिए उनीहरूको सामु राख्थे भनेर हामी पढ्छौँ। एकचोटि हेरौँ न प्रेरित 4 नयाँ नियममा त्यहाँ विश्वासीले दिइरहेको, प्रेरित 4:34-35 प्रेरित चार को 34 र 35 मा म पढ्छु, तिनीहरूको बीचमा त्यो यरुशलेमको त्यो ठूलो मण्डलीको बीचमा विश्वासीहरूको बीचमा खाँचोमा पर्ने कोही थिएन। कसरी? किनभने जमिनहरू वा घरहरूका मालिकहरू सबैले ती बेच्थे र ती बेचिएका कुराहरूका दाम ल्याउँथे र तिनलाई प्रेरितहरूका पाउमा राखिदिन्थे अनि हरेकलाई उसको खाँचो अनुसार बाँडिन्थ्यो। उनीहरूलाई कर नगरिकन यसो गर नत्र भने तिमी होइन, त्यस्तो कुनै पनि थिएन। तर यो चाहिँ परमेश्वरको अनुग्रह को भरपूरीको बाटो चुलिएको थियो, परमेश्वरको प्रेमले उनीहरूलाई विवश पारेको थियो। अब यो नै आज हाम्रो लागि नमुना हो। मण्डलीको त पुरानो नियमको समयको त्यो मन्दिरको भन्दा धेरै काम छ। सुन्नुहोस् त, मण्डलीलाई के भनेको छ? सुसमाचार कहाँसम्म प्रचार गर भनेको छ? पृथ्वीको छेउसम्म। अब त्यो सानो काम होला र त्यो है, हरेक प्राणीलाई सुसमाचार प्रचार गरेर हामी त सानो एउटा समूहलाई जाँदैछ भोलि, कहीँ न कहीँ त सुरु गर्नु पर्यो है। अनि यो त त्यसैले खर्चिलो अभियान हो है, अनि यसको खर्च परमेश्वरका जनहरूले बिहोर्नु पर्ने हुन्छ। सुसमाचारका प्रचारकहरूलाई र सुसमाचार प्रचारको कामलाई चाहिँ मण्डलीहरूद्वारा टेवा पुर्याइनु पर्छ भनेको छ। एकचोटि पहिलो कोरिन्थी 9 अध्याय हेरौँ त, पहिलो कोरिन्थी 9 अध्याय, अनि त्यहाँ चाहिँ 14 पदमा पहिलो कोरिन्थी 9:14 यहाँ लेखिएको छ, यही प्रकारले सुसमाचार प्रचारकहरूले पनि सुसमाचारबाट जीवन निर्वाह गरून् भनी प्रभुले ठहराउनु भएको छ। प्रचारकहरूलाई मण्डलीहरूले सहयोग गर्छ। तितस 3:13-14, तितस 3:13-14 यहाँ दुईजना प्रचारकहरूको नाम उल्लेख छ, एकजना चाहिँ जेनास, अर्को चाहिँ अपोलोस। अनि यहाँ 3:13 यस्तो भनिएको छ, व्यवस्थाका गुरु जेनास र अपोलोसलाई उनीहरूलाई के गर्ने विश्वासीहरूलाई भन्नु चाहिँ उनीहरूलाई चाहिँ यत्नसित यात्रामा केही परसम्म पुर्याइदियो। उनीहरूलाई उनीहरूको प्रचार यात्रामा उनीहरू तिमीहरूकासम्म त आए, तिमीहरूलाई सिकाए, अब उनीहरूलाई अझ अर्को ठाउँमा पनि जानलाई उनीहरूलाई सहयोग गर भनेको आर्थिक रूपमा, कि उनीहरूलाई कुनै कुराको कमी नहोस्। 14 पद, अनि हाम्रा मानिसहरूले पनि नभई नहुने खाँचोहरू पूरा गर्नलाई, नभई नहुने खाँचोहरू हुने सुसमाचार प्रचार इत्यादि असल कामहरूमा लागिरहन सिकुन् कि तिनीहरू निष्फल नहुन्। तेस्रो यहुन्नाको 5:8 तेस्रो यहुन्ना भनेको चाहिँ प्रकाशको पुस्तकको ठिक अगाडितिर यहुदाको पत्रको अगाडि तेस्रो यहुन्ना छ, 1 मात्र छ त्यो पुस्तक ओगट्ने ठाउँ। तेस्रो यहुन्ना 5:8 पदमा पढ्नेछु, हे प्रिय विश्वासीहरूलाई भन्दैछ, जे जे कुरा तिमीले भाइहरू र परदेशीहरूका निम्ति गर्दछौ सो विश्वास योग्यतापूर्वक गर्दछौ। उनीहरूले यो सुसमाचार यो विश्वासीहरूले मण्डलीका सामु तिम्रो प्रेमको गवाही दिएका छन्। अनि विशेष गरी यो प्रचारकहरूको कुरा भइरहेको देखिन्छ यहाँ। उनीहरूलाई तिमीले परमेश्वरलाई सुहाउने रीतिले उनीहरूको यात्रामा अलिक परसम्म पुर्याइदियो भने तिमीले असल गर्नेछौ। 7 किनभने उहाँकै नामका निम्ति उनीहरू ती प्रचारकहरू निस्के र अन्य जातिहरूबाट केही लिएनन्। 8 यसकारण सत्यताका लागि सहकर्मी हुनलाई हामीले यस्ताहरूलाई स्वागत गर्नै पर्छ। यसरी हामी परमेश्वरको काममा सहकर्मी हुँदो रहेछौँ, मन प्रभुको काममा हामीले दिएर। अब पुरानो नियममै अझ हेर्दैछ, मलाकीमा अलिकति हेऱ्यौँ, सिद्धान्त हेऱ्यौँ, अनि नयाँ नियममा हामीले लागू हुने सिद्धान्तहरू नयाँ नियममा हेऱ्यौँ है। हितोपदेश तीन अध्यायमा पढाउँदा हितोपदेश तीन अध्याय हितोपदेश तीनको नौ र दस पढ्नेलाई पढ्नेछ हामी हितोपदेश तीन अध्याय नौ र दस यो प्रारम्भिक रूपमा त यहुदीहरूलाई पुरानो नियमको विश्वासीहरूलाई यसरी आज्ञा गरिएको छ हितोपदेश तीनको नौ तिम्रा सम्पत्तिले र तिम्रा सबै उब्जनीको पहिलो फलले परमप्रभुलाई आदर गर यसो गर्नाले तिम्रा ढुकुटीहरू भरिपूर्ण हुनेछन् र तिम्रा कोलहरू दाखरसले भरिएर पोखिनेछन् अब यसमा एक दुईटा बुँदाहरू हामी सिक्छौं पहिलो त के भने बाबु आमाहरूले आफ्ना छोराछोरीहरूलाई दशौं अंश दिन सिकाउनु पर्छ त्यसैले यो चाहिँ सिकाउनु पर्छ भने यो खण्डबाट सिक्छौ किनभने हेर्नुहोस् त एक पदमा हेर्नुहोस् त यो त बुवाले छोरालाई सिकाइरहेको कुरा रहेछ तिनको एक पद हे मेरा छोरा मेरो अर्थीलाई नबिर्स तर तिम्रो हृदयले मेरा आज्ञाहरू पालन गरोस् त्यसैले यसबाट के बुझ्छौ भने यो अध्याय नै एउटा बाबुले आफ्नो छोरालाई दिएका निर्देशनहरू रहेछन् बाबु आमाले आफ्ना छोराछोरीहरूलाई दशौं अंश दिन सिकाउन सक्दैनन् जबसम्म ती बुवा आमाहरूले के गर्दैनन् आफैले जो सिकेको छैन त्यो त सामान्य नियम हो अब बाबु आमाले जब आफ्नो नानीलाई दशौं अंश दिन सिकाउँछ उसले के गर्छ पहिला पहिला चाहिँ उसको हातमा अलिकति पैसा हरेक हप्ता यहाँ भेटी उठाएर तपाईँहरूमध्ये कतिले गर्नुहुन्छ आफ्नो बच्चाको हातमा राखिदिने अलिकति पैसा अनि उसले चाहिँ त्यहाँ राख्छ जब त्यो बालक बालिका बढ्दै जान्छ अनि आफ्नै पैसा पनि कमाउन थाल्छ अब त्यो जतिसुकै थोरै भए पनि बाबु आमाले चाहिँ उसलाई त्यसको दशौं अंश चाहिँ परमेश्वरलाई दिनलाई सिकाउँछ अनि सानो समयदेखि नै बालककालदेखि नै दशौं अंश दिने बानी बसालियो भने ऊ ठुलो भएर उसलाई दशौं अंश दिन निरन्तरता दिनलाई सजिलो छ गाह्रो हुने छैन अब हामी पर्यौं पहिलो पुस्ता विश्वासीहरू हामीले सबै सिक्नु परेको छ त्यसैले गर्दा हामीले राम्रो सिक्नुपर्छ हामी बुवाहरूले अनि हाम्रो नानीहरूले सिकाउन सक्छ दोस्रो कुरा चाहिँ यो दशौं अंश चाहिँ आफ्नो सबै उब्जनीबाट दिनुपर्छ भनेर चाहिँ हेर्नुहोस् त यहाँ नौपदमा तिम्रा सम्पत्ति लिएर तिम्रा सबै उब्जनीको पहिलो फलले परमप्रभुलाई आदर गर यो सबै उब्जनी भनेको चाहिँ अब आम्दानी भन्न सकिन्छ यसलाई यसको मतलब जब जब हामीले कुनै पैसा कमाउँछौँ वा प्राप्त गर्छौँ त्यसबाट हामीले प्रभुलाई त्यसको दशौं अंश दिनुपर्छ है नयाँ नियममा हामी चाहिँ कम्तीमा त्यहाँबाट सुरु गर्छौँ दशौं अंश दिनेहरूलाई परमेश्वरले के प्रतिज्ञा दिनुभएको छ भने आशिष दिने प्रतिज्ञा दस पद यसो गर्नाले तिम्रा ढुकुटीहरू भरिपूर्ण हुनेछन् तिम्रा कोलहरू दाखरसले भरिएर पोखिनेछन् पुरानो नियमकोलाई त्यसरी भन्यो भने त्यो सिद्धान्त बदलिएको छैन है यो प्रतिज्ञा पवित्र शास्त्रमा धेरै दोहोरिएको छ अलिअलि हेर्नेछौँ आज किन यो दोहोऱ्याउनु भएको किनभने यो प्रतिज्ञा चाहिँ पक्का छ भनेर जोड दिन चाहनु भएको परमेश्वरले हामी परमेश्वरको वचनमा पूरा भरोसा राख्न सक्छौँ त्यसैले हेरौँ त नयाँ नियममा अब केही खण्डहरू लुका छको अडतिस यहाँ चाहिँ प्रभु येशूले यो दिने सम्बन्धीमा एउटा अचम्मको प्रतिज्ञा गर्नुभएको छ हो लुका छको अडतिस पदमा यहाँ यसरी भन्नुभयो देव र तिमीहरूलाई दिइनेछ कसरी दिइनेछ प्रभु यसरी पुरा पुरा नाप खाँदी खाँदी र हल्लाई हल्लाई र पोखिने गरी देख्नुभयो प्रभुले कसरी जोड दिने हुनुहुन्छ देव र तिमीहरूलाई दिइनेछ पुरा पुरा नाप खाँदी खाँदी र हल्लाई हल्लाई र पोखिने गरी मानिसहरूले तिमीहरूका काखमा हालिदिनेछन् किनकि जुन नापले तिमीहरू नाप्दछौ त्यही नापले तिमीहरूका निम्ति फेरि नापिनेछ अब हेर्नुहोस् प्रभु येशूले यहाँ तोकेर दशौं अंशकै बारेमा कुरा गर्नुभएको त भन्ने यहाँ छैन यो चाहिँ सामान्य रूपमा दिने विषयमा अनि नयाँ नियममा चाहिँ त्यसरी नै सामान्य रूपमा दिने विषयमा चाहिँ धेरै कुरा गरिएको छ परमेश्वरले चाहिँ खुशी साथ दिनेलाई मन पराउनुहुन्छ। यो यस्तो कुरा हो जसको उहाँले ख्याल गर्नुहुँदो रहेछ र प्रशस्त गरी आशिष दिनुहुँदो रहेछ। अर्को ठाउँमा पहिलो कोरिन्थी 16 को 1-2, पहिलो कोरिन्थी 16:1-2, सुरुका मण्डलीका विश्वासीहरूले जम्मा भएर उनीहरूले संकलन कार्य गरेको हेर्नुहोस् त, पहिलो कोरिन्थी 16:1-2 पावलले लेख्दैछन्, कोरिन्थका विश्वासीहरूलाई अब पवित्र जनहरूका निम्ति चन्दाको सम्बन्धमा गलातियाका मण्डलीहरूलाई जस्तो आज्ञा मैले दिएको छु त्यस्तै तिमीहरूले पनि गर। हप्ताको पहिलो दिनमा भनेको आइतबारमा उनीहरू जुट्दो रहेछ। हप्ताको पहिलो दिनमा तिमीहरू मध्ये हरेकले जुन जुन कुरामा उसलाई फलिफाप हुन्छ त्यही मुताबिक जम्मा पारेर आफूसँग राखोस् र म आउँदाखेरि चन्दा उठाउने कामहरू नहोन्। यस खण्डमा देख्छौ कि हप्ताको पहिलो दिनमा विश्वासीहरू जुटेर संकलन कार्य गर्दो रहेछ। यो चाहिँ देख्छौ त्यसैले हप्तै पिच्छे रहेछ भेटी संकलन हरेक हप्ता। यहाँ उल्लेखित संकलन चाहिँ पावलले यरुसलेममा भएका विश्वासीहरूको लागि उठाइरहेका थिए। किन गर्नु पर्यो यरुसलेमका विश्वासीहरूको लागि त्यहाँ ग्रीसमा उठाउने काम? किनभने यरुसलेमका विश्वासीहरूलाई चाहिँ अनिकालको कारणले दुःख आइपरेको थियो। एकैछिन छ नि, तपाईँ रोमी 15 हेर्न सक्नुहुन्छ, त्यसको बारेमा त्यहाँ लेखेको छ। रोमी 15:26 यरुसलेममा भएका विश्वासीहरूलाई चाहिँ अनिकालले परेको संकष्टको बारेमा रोमी 15:26 यहाँ लेखेको छ, किनकि म्यासेडोनिया र अखैयामा भएकाहरूलाई यरुसलेममा भएका गरीब पवित्र जनहरूका निम्ति केही चन्दा दिन असल लागेको छ। यस अवसरमा पनि पावलले उनीहरूलाई के भनेर सिकायो भने दिनलाई यसरी सिकाए। के सिकायो भने परमेश्वरले फलिफाप गराउनु भए अनुसार दिनलाई सिकाए। देख्नुभयो पहिलो कोरिन्थी 16:2 जुन जुन कुरामा उसलाई फलिफाप हुन्छ त्यही मुताबिक रे। यसको माने के हो? यसको माने चाहिँ दिने काम चाहिँ आनुपातिक ढङ्गले हुनु पर्थ्यो। यसको मतलब आनुपातिक ढङ्ग, पुरानो नियम त्यही त थियो नि, दसौँ अंश भनेको अनुपात अनुसार हो, 10:1 अनुपात। दसौँ अंशको सिद्धान्त पनि त्यही नै थियो, आनुपातिक है। यसको मतलब जसले बढी कमाउन सक्छन् उनीहरूले बढी दिन्छ, यही हो बाइबलले तरिका। दोस्रो कोरिन्थी 9 त अघि नै हेरिसक्यौं है, त्यहाँ पनि त्यही विशेष संकलनको बारेमा कुरा गरिएको थियो। तर पढौं फेरि दोस्रो कोरिन्थी 9:6-7 यही विशेष संकलन भइरहेको कुरा पावलले यरुसलेमका विश्वासीहरूको लागि उठाउँदै थिए। दोस्रो कोरिन्थी 9:6-7, तर म यो भन्दछु जसले थोरै छर्छ त्यसले थोरै कटनी पनि गर्नेछ। यो त दिने विषयमा रहेछ, जमिनलाई बिउ दिनु परेन अनि पो उसले तपाईँलाई अन्न दिन्छ कटनीको दिनमा। जसले थोरै छर्छ त्यसले थोरै कटनी पनि गर्छ, तर जसले धेरै छर्छ त्यसले धेरै नै कटनी पनि गर्नेछ। हरेकले आफ्नो हृदयमा जस्तो संकल्प गर्छ त्यस्तै दियोस्। देख्नुभयो नयाँ नियमको सिद्धान्त, आफ्नै व्यक्तिगत निर्णयमा चित्त दुखाउँदै होइन, न त कर्म परेर नै, किनभने हर्ष साथ दिनेलाई परमेश्वरले प्रेम गर्नुहुन्छ अनि उसलाई यो सम्पूर्ण बाइबल छ, उसले विचार गर्न सक्छ। पुरानो नियमका विश्वासीहरू जसलाई कल्वरी क्रुसको हामीलाई जस्तो प्रष्ट ज्ञान थिएन, हामी जस्तो ख्रिस्टमा यस्तो उच्च ओहदा पाएका थिएनन्, उनीहरूले त त्यसरी दिन्थ्यो भने म कसरी दिऊ? एउटा विश्वासीले हृदयमा संकल्प गर्ने हो, चित्त दुखाउने होइन, न त कर्म परेर नै। त्यसैले हामी यसरी गर्छौँ यहाँ, अरूले अनेक गर्दो रहेछन् है, एकदमै कर्म पार्ने किसिमको तरिकाले, अनि त्यसैले गर्दा पनि होला धेरै ठाउँमा चाहिँ दिने विषयमा कुरा गरे कि अब विश्वासीहरूलाई चाहिँ अब चाहिँ के अब उनीहरूलाई चाहिँ अप्ठ्यारो लाग्न थाल्छ। कहिले पनि त्यस्तो लाग्नु हुँदैन हामीलाई, हामी अनुग्रहमा जिरेका विश्वासीहरू, हामी त हामी प्रभुलाई धेरै दिन सकौं भन्ने इच्छा हामी हुन्छौँ. उहाँले हाम्रो लागि आफ्नो प्राणै दिनुभयो. अब के हो अलिकति दिने हामीलाई है, तर उहाँले हामीलाई दिनुभएको मौका हो. बुझ्दै हुनुहुन्छ है. हामी यहाँ देख्छौँ कि यस्ता भेटीहरू सबै स्वेच्छापूर्ण भेटीहरू हुन्, त्यसरी नै गर्छ हामीले. यसको माने प्रत्येक विश्वासीले कति दिने भन्ने बारेमा आफै निर्णय गर्छ, हृदयमा संकल्प गरे अनुसार. अनि पावलले उनीहरूको दिने कामलाई आशिष दिनुहुनेछ भनेर प्रतिज्ञा गरे. अब अलिकति समय छ अनि एउटा भागमा बाँड्नेछु. त्यो के भने यो दशौं अंश दिने काम, प्रभुको कामलाई दिने कामलाई चाहिँ अहिले चाहिँ सजिलोको लागि दशौं अंश भनिरहेछु मैले होइन. दिने काम चाहिँ कसरी दिनुपर्छ भने विश्वासैद्वारा गरिनुपर्छ. विश्वासैद्वारा, बिना विश्वास उहाँलाई खुसी पार्न सकिँदैन. प्रभावकारी ढंगले दशौं अंश दिने एउटै मात्र उपाय चाहिँ के हो भने विश्वासैद्वारा यो अभ्यास गर्नुपर्छ. हामीले कठिनाईका घडीहरूमा समेत परमेश्वरको प्रतिज्ञाहरूलाई विश्वास गर्नुपर्छ. अनि हामीले सम्झना गर्नुपर्छ कि परमेश्वरले विश्वासको जाँच गर्नुहुन्छ, त्यो साँचो छ कि छैन भनेर हेर्न र त्यसलाई अझ बलियो बनाउन चाहिरहनु भएको छ. धेरै पटक जब एउटा विश्वासीले दशौं अंश दिने थाल्ने म निर्णय गर्छु भनेर निर्णय गर्छ, तब उसको निर्णयको जाँच गर्नलाई उसलाई केही आर्थिक समस्या आउँछ. एकजना विश्वासी प्रचारकको कुरा चाहिँ यहाँ म बाँड्न लागिरहेछु. यो चाहिँ 150-200 वर्ष अलि अगाडिको कुरा हो. अमेरिकाको टेक्सस भन्ने ठाउँमा एकजना काइकेन्डाल नाम गरेको प्रचारक थिए. उनी प्रचार कार्यमा उसको इलाकाको ठाउँ ठाउँमा पालै पालो फन्को मार्दै आफ्नो घोडा चढ्दै घुम्ने गर्थे र उसले विश्वासीहरूबाट पाउने त्यो संकलित भेटीहरू चाहिँ ज्यादै थोरै थियो. यतिसम्म कि उसको ठूलो परिवारलाई समस्या नै थियो. एक सालको कुरा हो, एकजना धनी व्यापारी उक्त इलाकामा आएछन् र विभिन्न मण्डलीहरूमा आफ्नो गवाही बाँड्दै हिँडेछन् र काइकेन्डालले उसलाई पाहुना सत्कार गरेछन् र आफ्नो बग्गीमा एउटा सभादेखि अर्को सभामा उसलाई डोर्याएछ. विभिन्न कुराहरू मध्येमा त्यस व्यापारीले चाहिँ विश्वासीहरूलाई दशौं अंश दिनलाई चुनौती दिएछ. अब एक दिन बग्गीमा चढेर जाँदै गर्दा व्यापारीले चाहिँ प्रचारक काइकेन्डाललाई दशौं अंश दिनुपर्छ भन्ने बारेमा तपाईँ विश्वास गर्नुहुन्छ कि गर्नुहुन्न भनेर सोधेछ. काइकेन्डालले जवाब दिएछ, गर्छु, दशौं अंश दिन म चाहन्छु, तर म ज्यादै गरिब छु र मलाई मेरो ठूलो परिवार स्याहार्नु परेछ. व्यापारीले जवाब दिएछ, म तपाईँलाई एउटा प्रस्ताव राख्छु, तपाईँले यदि एक सालभरि दशौं अंश दिने गर्नुभयो भने म तपाईँलाई ग्यारेन्टी दिन्छु, उक्त सालको कुनै पनि समयमा यदि तपाईँले आफ्नो आर्थिक जिम्मेवारी पूरा गर्न नसक्नु भएको आफूलाई पाउनुभयो भने र के गर्ने कसो गर्ने भयो भने खालि मलाई सम्पर्क गर्नुहोस् र आवश्यक रकम म तपाईँलाई पठाइदिनेछु. म एउटा धनी मानिस हुँ र म आफूले बोलेको वचन पूरा गर्ने मानिस हुँ भनेर व्यापारीले काइकेन्डाललाई भनेछ. काइकेन्डालले उत्साही भएर जवाब दिएछ, हुन्छ, म खुसी साथ तपाईँको यो प्रस्तावलाई स्वीकार गर्छु. प्रचारकले आफूले स्वीकारे अनुसार विश्वासयोग्य रीतिले अब दशौं अंश दिन थालेछ काइकेन्डालले. तर उसले कहिले पनि त्यो व्यापारीलाई सम्पर्क गर्नु परेनछ. 12 महिना बित्यो, एकचोटि पनि सम्पर्क गर्नु परेन त्यो व्यापारीलाई. 12 महिनाको अन्तमा पुगेर प्रचारकले एक ठाउँमा बसेर यस कुरालाई मनन गर्दै थिए. परमेश्वरले उसलाई यस सालभरि प्रशस्त गरी आशिष दिनुभएको थियो, उनका सबै खाँचोहरू पूरा गरिदिनु भएको थियो. मानिसहरूले उसलाई भेटीहरूमा पहिलाभन्दा कहिले गुणा धेरै दिएका थिए अनि उनको परिवारले थुप्रै विशेष आशिषहरू समेत अनुभव गरेका थिए. यी कुराहरूलाई जब उनले विचार गरिरहेका थिए तब एक्कासी उनको हृदयलाई एउटा पीडाले पक्रियो, किनकि उसलाई यो महसुस भयो कि उनले एउटा व्यापारी मान्छेको वचनमाथि भरोसा गरेका थिए
तर त्यो भन्दा पनि ठूला ठूला प्रतिज्ञा गर्ने जीवित परमेश्वरको वचनमाथि भरोसा गर्ने उनी चाहेका थिएनन्। देख्नुभयो, विश्वासद्वारा हामीले दिने काम गर्ने, उसले एउटा मान्छेमाथि विश्वास गरेर दिन थाले त पछि महसुस भएछ मैले त परमेश्वरलाई विश्वास गरेर चाहिँ किन दिन छ। आज हामीले अलिकति अध्ययन गर्यौं अनि प्रभुको इच्छामा हामी अझ यो बुझ्न चाहन्छौ हाम्रो पैसाको सम्बन्धमा जुन परमेश्वरले हामीलाई दिनुहुन्छ, हाम्रो काम आशिष दिएर हामीलाई विभिन्न तरिकाले दिएर, अनि त्यो चाहिँ हामी कसरी बुद्धिमान हो। एक दिन त हामीले लेखा दिनुपर्छ त विश्वासीहरूले के गर्यो है के गर्यो। आउनुहोस् हामी प्रार्थना गर्छौँ।